管理までには座らないです。 तो ऐसे अफराद के बारे में लफ्ज इस्तेमाल हुआ कि इनके कुलूब में मर्ज है, इनके कुलूब मरीज हैं, जो इस किस्म की बातें सोचते हैं। और अगर वो इसी रविश पर कायम रहेंगे तो खुदा उन्हें एक ऐसी कौम से तब्दील कर देगा कि जो अल्लाह से मोहब्बत करती है, अल्लाह उनसे मोहब्बत करता है और उनके नबी से पाता है। और आखिरी जो दो आयतें हैं वो इस चीज़ को बयान करती हैं कि इस्लामी माशरे के, ईमानी माशरे की विलायत अल्लाह हकीकी वली अल्लाह है, तो उसका रसूल है और वो इमाम है कि जो पैगंबर की राह पर है। ये एक इस्लामी और ईमानी माशरे के सरपरस्त हैं और इनकी जेर सरपरस्ती में कौम वजूद में आती है जो हिज़्बुल्लाह की रहती है। ये बात हमने की। अब आगे बढ़ते हुए एक मौजू विलायत के अतबार से है जिसके बारे में हकीकतन मैं वो है ये समझता कि मैं उस मौजू के ज़्यादा बात कर सकूँ विलायत फ़कीह के अतबार से, लेकिन चंद गुजारिश और मैं इसको शायद विलायत फ़कीह के अतबार से बात करना ना चाहूँ, लेकिन इस एतबार से कि एक कौमी और इज्तमाही एतबार से, क्योंकि मैं नहीं समझता कि हमें से कोई भी इस बात में दिलचस्पी रखेगा कि हम विलायत फ़कीह पर एक प्योरली एकेडमिक बहस कर लें या विलायत फ़कीह के मुतनाज़िया पहलू पर बात करें इस किस्म की, हम यही चाहते बल्कि हकीकतन हमारे अंदर जो इस वक्त बेचैनी और परेशानी है वो इज्तमाही एतबार से कि हम मिनहसुल कौम अपने आप को कहीं नहीं पाते। हम एक तरफ इतनी बड़ी बातें करते हैं, हम एक तरफ ये कहते हैं कि हम ऐसी हस्तियों के मामले वाले हैं, हमारे आइमा ऐसे के लोग कायनात पर इख्तियार इख्तदार रखते हैं, और हम अपने आप पर जब गौर करते हैं तो ये देखते हैं कि हम एक शहर एक बहुत ढंग से नहीं चला नहीं पा रहे। यानी ये दो चीज़ें बिल्कुल मुतज़ाद हैं कि आप जिसको मानते हैं उसके बारे में इतनी बुलंदबाला सिफात और इख्तियार के कायल हैं और मानने वाले जो मामूनी हैं ईमान की ये हालत और मामूनी की हालत एक कितम बरस, तो ये चीज हमें बेचैन करती है, परेशान करती है, कर रही है। तो इस उन्वान से, इस एतबार से भी हमें गौर करना चाहिए कि क्या हमारे पेशवाओं ने, क्या हमारे आइमा ने या कुरान करीम ने हमें कुछ ऐसी बातें बताई हैं कि फर्दी एतबार के अलावा कौमी और इज्तमाही तौर से भी हम तरक्की याफ्ता कैसे बन सकते हैं। यानी फर्दी एतबार से आप कहते हैं खुदा की मार्फत हासिल करो, एक इंसान के दरबार से आप कहते हैं कि खुदा से कुर्बत की कोशिश करो, विलायत हासिल करो, इबादत करो, नेकी करो, माशरती एतबार से आप कह रहे हैं कि अगर एक माशरा एक मुसलमानों का इज्तमा कौमी और इज्तमाही तौर से बलंद होना चाहे, बेहतर होना चाहे, तो उसके लिए क्या मुश्किल है। मैं ये समझता हूँ कि किस मौजू पर थोड़ा सा शायद मैं ज़्यादा फोकस करूँ और कुछ चीज़ें मैं दोहरा देता हूँ कि जो पिछली दफ़ा मैंने आखिर आखिर में क्योंकि बयान की थी विलायत फ़कीह के अतबार से। विलायत फ़कीह का बुनियादी तसव्वुर ये है कि एक माशरा अगर वो इस्लामी माशरा है तो उसके तमाम क़वानीन, उसके तमाम उमूर को अहकामात इलाहिया के मातहत चलना चाहिए, अंजाम पाना चाहिए। यह इस्लामी माशरा इस कस्म का माशरा नहीं है कि जिसमें आप कहें कि आपने कुछ लोगों को इलेक्ट कर लिया और उन्होंने आपके लिए कानून साजी कर ली जैसा उनकी समझ में आया। यह इस्लामी माशरे में कानून साजी का इख्तियार किसी को भी नहीं है, हत्ता कि उसको भी नहीं है जिसे आप वली फ़कीह कहते हैं। उसको कानून साजी का इख्तियार हासिल नहीं है बल्कि उसकी जो जिम्मेदारी है वो उन कवानीन को अपनी रूह के साथ माशरे में नाफिस करना है। वली फ़कीह को जिस हवाले से अख्तियार दिए जाते हैं, जो उसके अथॉरिटी का जोन है, वो ये नहीं है कि वो कानून साजी करने के अतबार से आ रहे जो चाह रहा है कि जैसे दुनिया के दूसरे जमहूरी माशरे और हुकूमतें। तो इस एतबार से हमारे जवानी आमली का जुमला मैंने अभी तक प्रयास किया था कि एक वो मकाम कि जहाँ पर पहुँचने के बाद दुनिया की दूसरी कौम इस्लामी माशरे के हवाले से मुआवजे का शिकार होती हैं वो ये है कि इस्लामी माशरे के अंदर जो उमूर हैं, जो अहकाम हैं, उनकी बुनियाद तआक्कुल पर नहीं है बल्कि तआरुफ पर। यानी तआक्कुल का मतलब ये है कि जैसे मिसाल के तौर पर मुख्तलिफ अरबी ममालिक में हुकूमतें वहां पर उनकी जो पार्लियामेंट है वो कानून साजी कर रही होती है, वहां पर जो पार्लियामेंट में मुख्तलिफ चीजें बना रही होती और वो चाहे तो उसको चेंज भी कर देती है पिछली हुकूमत के रुझान को किसी प्रिटेक्स्ट में। लेकिन इस्लामी माशरे में आप बात करते हैं कि ऐसा नहीं हो सकता, बल्कि जिस चीज पर आपको कायम रहना है, जिस चीज पर आपको मुसर होना है, वो ये कि इस माशरे को खुदा के अहकाम और पैगंबर की पेश करना शरीयत के मुताबिक कैसे चलाना है। उसकी जुजियात पर बहस हो सकती है, लेकिन इस हवाले से कोई आगे बात नहीं कर सकता कि मैं जो हूं आज से ये बात कहना चाह रहा हूं कि जनाब शरीयत जो है वो हमारी मुमलिकत का असासी कानून नहीं होगी कल से, ये बात कोई नहीं कर सकता। तो इस उन्वान से दो बातें सामने आती हैं कि क्योंकि इस्लामी माशरे की बुनियाद इस तर्ज फिक्र पर है, इसलिए गैर किसको एक डिक्टेटरशिप का भी नाम देते हैं या दे सकते हैं कि जनाब यहां पर जो है आप जबरदस्ती एक नजरिया ठूस रहे हैं लोगों का कि आप चाहो या ना चाहो लेकिन आपको शरीयत इस्लामी को मानना पड़ेगा, उसके मुताबिक जिंदगी गुजारना पड़ेगी। लेकिन एक चीज यहां पर आप गौर कीजिए कि खासतौर से इंकलाब की कामयाबी के बाद हुकूमत साजी के मरहले से पहले खुमैनी ने रेफरेंडम कराया, यानी ये चीज मुसल्लत नहीं की जाती, कभी मुसल्लत नहीं की जा सकती, क्योंकि खुदा ने कहा कि ला इकराहा फिल दीन, जबरन दीन किसी पर नाफिज नहीं किया जा सकता, उसका फायदा नहीं होता। पहले रेफरेंडम कराया कि आप लोग हुकूमत इस्लामी के हक में हैं या नहीं है, पहले ये हाँ और ना बता दिए, और जहां तक मुझे याद आता है कि शायद 98% लोगों ने यस का वोट दिया। उसके बाद हुकूमत साजी की, ऐसा नहीं कि है कि जी हम कामयाब हो गए तो बस आप सबके सरोवर में चल रहे, ठीक है। और उसके बाद भी अभी भी अगर आप गौर करें तो वहां पर जमहूरी इस्लामी के अंदर काफी हद तक, बहुत हद तक आप अपने एतराज और तनकीद को ला सकते हैं सामने, यानी आपको उस माशरे में जाकर देखेंगे, ऐसा नहीं है कि आप तो बात कह नहीं सकते, कि आप अपनी किसी मरजे पर अपनी नागवारी का इजहार कर नहीं सकते या अपने एक ऑब्जेक्शन को रेज नहीं कर सकते। तो इस एतबार से डिक्टेटरशिप यूं है कि अगर आप मुसलमान हैं तो आपको खुदा का कानून मानना पड़ेगा, अब आप इसको डिक्टेटरशिप के लिए जबरदस्ती के लिए जबर के लिए बदल जाएगी, यानी कि आप अगर आपने खुदा की हाकिमियत रसूल की रसालत को मान लिया है, और जैसा कि तशरीयों के अंदर क्या चीज है कि ये मानना अकली कलाम के जरिए से जबरन में, यानी कि ये सिर्फ शिया के अंदर ये चीज है, ये अकीदे के मरहले में अकल, जितनी अकल आप चाहें इस्तेमाल करें, लेकिन एक दफा जब आपने मान लिया तो फिर आपको उसको एज इट इज जो कुछ कहा जाए उसको तस्लीम करना, ठीक है, इसको फिर डिक्टेटरशिप का नाम नहीं दिया जा सकता। और तो एक चीज ये, और दूसरी बात ये कि जो वली या फकीह जिस हस्ती को कहा जाता है वो एक बिल्कुल लॉजिकल सी बात है कि जब आपको एक ऐसा माशरा कायम करना है कि जहां पर इस्लामी कवानीन का निफाज हो, तो जाहिर है कि हाकिम भी ऐसे शख्स को होना चाहिए जो इस्लामी कवानीन का बेहतर से बेहतर इल्म रखने वाला, इन्हें वो कवानीन से जाहिल इंसान तो ना उस कानून को नाफिज कर सकेगा ना उसके बारे में किसी के मसाइल कौन कर सकेगा। तो विलायत फकीह सिर्फ इस चीज का नाम है, इसमें कोई पेचीदा चीज नहीं है, इसमें कोई खिलाफ अकल बात नहीं है कि अगर एक माशरा इस्लामी है, इस्लामी माशरे के अंदर शरीयत का निफाज होना चाहिए, शरीयत को नाफिज करने के लिए सबसे ज्यादा अहल इंसान फकीह है, लेकिन सिर्फ कवानीन का इल्म रखने वाले यूं काफी नहीं हो सकता कि कवानीन बताना मकसूद नहीं है महज, बल्कि उन कवानीन का इजरा और निफाज भी मकसूद है, लिहाजा कवानीन का इल्म रखने के साथ साथ इतनी कुव्वत भी होना चाहिए कि माशरे के जो मुतजाद धारे हैं, जो डेविएशन वाली कुव्वतें हैं, उनको काबू में करके और कवानीन का इजरा माशरे में करने के काबिल हो। इस वजह से कहा गया कि वली फकीह को न सिर्फ मुज्तहिद और फकीह होना चाहिए बल्कि शुजाअत और बसीरत की उन सिफात का भी हामिल होना चाहिए जो माशरे में दीनी कवानीन को नाफिज करने के लिए लाजम और जरूरी है। इसमें आप मुझे बताइए कौन सी चीज खराब रखा है, कोई चीज खराब कर लिया बिल्कुल लॉजिकल है। मसला सिर्फ एक जगह पे आ सकता है, वो इस जगह पे आ सकता है कि आप ये कहें कि भाई इस्लामी कवानीन को क्यों आप नाफिज करें माशरे में, वो फिर बिल्कुल इब्तिदाई बहस है। लेकिन जैसे ही मैं और आप इस बात पर राजी हैं तो जाहिर है कि हमारा हक में ऐसे शख्स को होना चाहिए, अकल इसी बात का तकाजा करती है हमसे। अब उसके बाद जो मबाहिस सामने आते हैं कि वलायत तशरीनी के या तकवीनी के और इस किस्म की चीजों के, शायद ये चीजें जहां तक हमें समझ में आता है कि उलमा के दरमियान इतने मसाइल नहीं है जितने के नीचे वाले लोगों के दरमियान में, कि जो शाह से ज्यादा शाह की वफादारी वाले व्यवस्था होता है कि वो आपस में लड़ना झगड़ना शुरू कर देते हैं, यानी कि गैर अहम उमूर को अहम बनाते हैं। तो विलायत फकीह के एतबार से ये कोई इतनी प्रॉब्लम नहीं है। इस बात को समझना कि माशरे का सरपरस्त, माशरे का हाकिम, और अगर वो इस्लामी माशरा है तो ऐसे शख्स को होना चाहिए कि जो न सिर्फ ये कि इस्लामी कवानीन का बेहतर आलिम हो बल्कि उन सिफात का भी हामिल हो कि जो कवानीन को माशरे में नाफिज और इजरा करने के लिए जरूरी होती है। और इसकी कुरान करीम से दलील आपकी खिदमत में पेश करो कि जो वाकया मैं कई मरतबा आपकी खिदमत में पेश कर चुका हूँ, तालूत का वाकया सूरह बकरा में, वहां जब नबी उस कौम में जो पैगंबर थे उनसे कौम ने आके कहा कि हमारे लिए एक रहबर मुकर्रर कीजिए कि जिसके साथ हम अपनी कोई भी इज्जत को दोबारा हासिल करें, तो खुदा के हुक्म से पैगंबर ने क्या कहा, इन्नल्लाह बअथा लकुम तालूत, के तुम्हारे लिए तालूत को खुदा ने मलिक, मलिक का लफ्ज बादशाह हाकिम मुकर्रर किया है। और उसकी दलील क्या दी कि ज़ादहू बस्तन बिल्इल्म वल्जिस्म, उसको मलिक या हाकिम करार देने की दलील क्या है कि अल्लाह ने उसे फैलाव में ज्यादती अता की है दो चीजें, इल्म और जिस्म। जो भी हाकिम होगा एक इलाही माशरे का, उसके लिए जरूरी है कि न सिर्फ ये कि वो अहकाम इलाहिया का इल्म रखता हो बल्कि जिस्म से मुराद है कि जाहिरी एतबार से इतनी कुव्वत और ताकत भी रखता हो कि जिसका इल्म रखता हो वो दूसरों से मंगवा सके। ठीक है, ये है बुलाए कपी की बुनियाद। इल्म और जिस्म, जिस्म से मुराद ये नहीं कि बहुत सारा कोई इंसान जिस्मानी एतबार से बहुत कमी है करो, बल्कि जिस्म से मुराद ये कि इतनी कुव्वत रखता हो कि जो इल्म है उसको नाफिज कर सके, उसका इजरा कर सके। और यही वो बुनियादी नुकता है जो आया खुमैनी ने भी हुकूमत इस्लामी वाली किताब में पेश किया। उन्होंने भी इसी नुकते को बुनियादी तौर से कि अगर इस्लामी माशरा नाफिज करना चाहते हो, यानी अगर आप चाहते ही नहीं, पहले रेफरेंडम नियम नो कर कि हमें एक इस्लामी माशरा चाहिए नहीं, बात वही में खत्म हो जाती है, उससे आगे बढ़ने का सवाल ही नहीं। लेकिन अगर आप चाहते हैं तो आप किस किस्म का हाकिम चाहते हैं, उस हाकिम के लिए जो अकल तकाजा करती है वो ये कि उसे ऐसा होना चाहिए। ठीक है, तो इसी चीज का नाम है विलायत फकीह। अब मैं थोड़ा सा यहां से आगे बढ़ू कि अब विलायत फकीह या जो वली फकीह है उसके जुरिस्डिक्शन, उसका डोमेन, यानी कि कितना एरिया उसके अंडर में आता है और कहां किन किन मकामात पर हुकूमत कर रहा है, और इसमें क्या है। इस वक्त आपके पास इस्लामी दुनिया एक नहीं है, जो आलम इस्लाम है तकरीबन 52 या 53 मुख्तलिफ ममालिक में तकसीम है, 52 या 53, और हर मुल्क में एक अलग हुकूमत कायम है, और अलग हुकूमत कायम होने के साथ हर मुल्क में बसने वाले मुसलमान मुख्तलिफ मकादीब फिक्र की पैरवी कर रहे हैं। तो ये नजरिया जाहिर है कि पूरा तौर से शियों ने कबूल नहीं किया, वजह से कि हम दूसरों की क्या बात करें। तो अगर हम मिसाल के तौर पर उन ममालिक की बात करें कि जहां पर इस नजरिए के तहत कोई हुकूमत कायम की जा सकती है, तो वो ईरान है, उसके बाद मुमकिन है कि इराक हो, उसके बाद हो सकता है कि लबनान या बहरीन, तो कुछ इस किस्म की जगह के जहां पर आप अक्सरियत में हैं और आपकी हुकूमत बन सकती है। लेकिन उससे अगला सवाल कि क्या इन तमाम ममालिक के लिए एक वली फकीह का होना जरूरी है, जैसे मैंने कहा कुछ मुतनाज़ चीजें जो प्रॉब्लम क्रिएट करती हैं। इस वक्त बज़ाहिर जो हमें सिचुएशन नजर आ रही है वो ये कि तीन ममालिक में गालिब हैं, यानी कि तीन ममालिक में तकरीबन आप कह सकते हैं कि शिया हुकूमत है, या एक नुमाया پریزنس ہے، ان میں سے ایران ہے، عراق ہے اور لبنان. لبنان کے اندر جو آپ کے افراد ہیں، ظاہر ہے کہ انہیں ایک لوکل لیڈر بھی چاہیے. یعنی آپ ایسا نہیں کہہ سکتے کہ مثال کے طور پر پاکستان میں ہم جو بستے ہیں وہ ہم ایران میں رہنے والے کسی شخص کی حکومت کے زیر اثر ہے، کیونکہ حکومت کے انڈر آنے کا مطلب یہ ہوتا ہے کہ ڈے ٹو ڈے پرابلمس کو سالو کرنا، آپ کے داخلی مسائل کو سالو کرنا، اور اس کے لیے ضروری ہے کہ حاکم ایسا ہو کہ جو آپ میں سے ہو اور آپ کے ساتھ رہنے والا ہو، آپ سے دور رہنے والا یا آپ کے معاشرے سے علیحدہ فرد آپ کو بتی جا سکتا. صحیح. تو اسی اعتبار سے جیسے لبنان کے اندر ہے کہ انہوں نے رہبری کے لیے یہ ولایت فقیر کے لیے ان کی طرف دیکھتے ہیں کہ ان کی طرف رجوع کرتے ہیں، لیکن اپنے مسائل کو حل کرنے کے لیے ان کے پاس ایک لیڈر اور ایک رہبر ہے کہ جس پر ان کی قوم کا اتفاق ہے اور جس کی اتباع میں چلتے ہیں. عراق کے اندر جو مسئلہ نظر آتا ہے وہ ایسا نہیں ہے. یعنی عراق کے اندر جو اگر آپ کہیں کہ ولایت فقیر موجود ہے تو وہ ٹوٹلی انڈیپینڈنٹ ہے، وہ ایران کی ولایت فقیر کے زیر اثر بالکل نہیں ہے. کہ اگر ہم کہیں مثال کے طور پر کہ آوائے سیستانی یا مقتدا صدر، آوائے سیستانی کا زیادہ نظر آتا ہے کہ ہولڈ ہے وہاں عراق کے عوام میں، تو وہ جو بھی فیصلے کرتے ہیں وہ اپنے ماحول اور اپنی سمجھ کے مطابق کرتے ہیں، وہ وہاں سے مشورے نہیں لیتے، جو وہ چیز نہیں ہے. لیکن لبنان کے اندر جو ہیں وہ ان کی ایک لوکل لیڈرشپ بھی ہے، لیکن وہ بڑے فیصلوں کے لیے وہ ایران کی جو رہبری ہے اس کی طرف دیکھ رہے ہیں. تو یعنی میں نے آپ کے صرف کے سامنے صرف جو ایگزسٹنگ کنڈیشن ہے وہ پیش کی. جیسا میں نے کہا کہ میں اپنے آپ کو اس مقام پہ نہیں پاتا کہ میں اس پہ کوئی کمنٹ کر سکوں کہ کون سا نظام بہتر ہے یا کون سی چیز ہونا چاہیے یا کون سی چیز صحیح ہے یا کیا غلط ہے. اور ظاہر ہے کہ یہ مسئلہ ابھی مکمل طور سے حل شدہ نہیں ہے. آپ علماء سے اس بات کو پوچھ سکتے ہیں کہ اس میں مختلف بزرگ علماء کے اپنے نظریات ہیں کہ جنہوں میں باہمی اختلاف ہوتے ہیں، لیکن ایک سب سے اچھی بات یہ بھی ہے کہ ایران کے اندر ایک ماڈل جس کی بات کی گئی وہ کامیابی کے ساتھ امپلیمنٹ کر دیا گیا ہے، اس لیے آپ کہہ سکتے ہیں کہ وہاں سے ہم اپنی کفایت کے لیے کچھ حاصل کر سکتے ہیں. یہاں تک اگر آپ لوگوں کے کچھ سوالات ہیں تو چلیں پھر میں اپنے اس موضوع کی طرف آؤں جو میں اس سے زیادہ اہم سمجھتا ہوں کہ اجتماعی طور سے اگر ہم اپنے معاشرے کو بہتر بنانا چاہتے ہیں اور قومی اعتبار سے اگر ہم اپنے کوالٹی کو اپنی حالت کو امپروو کرنا چاہتے ہیں تو ہمیں کیا کرنا چاہیے. جی،
حوالے سے
جو
سب سے اہم سوال پیدا ہوتا ہے وہ پاکستان کے شیعوں کے لیے، اس میں کس حد تک بات واضح ہے یا کس حد تک
نہیں ہے؟ ولایت فقیہ کے حوالے سے اگر ہم پاکستان کی بات کریں تو پاکستان کے شیعوں کی ایک معقول تعداد بھی ہمیں کسی ایک پلیٹ فارم پہ نظر نہیں آتی. 80s میں کچھ ایک شکل بنتی ہوئی نظر آئی تھی، لیکن 88 کے حادثے کے بعد سے، 88 کے حادثے کے بعد سے وہ چیز بالکل درا برا ہو گئی، تتر بتر ہو گئی، اور انتشار کی کیفیت اس میں بہت زیادہ ہے. ٹھیک ہے، پاکستان کے اعتبار سے یا کسی بھی ملک کے اعتبار سے جیسے میں نے ایک بات کہی کہ یہ تو ممکن نہیں ہے کہ آپ کہہ دیں کہ ٹوٹلی ہماری لیڈرشپ ایران میں اور آپ وہاں کی ساری چیزوں کو ادھر امپلیمنٹ کرنے کی کوشش شروع کر دیں بغیر اس چیز کو جانے دیکھنے والے ہوئے کہ ہماری اپنی ہمارے اپنے تقاضے کیا ہیں یا ہمارے اپنے مسائل کیا ہیں اور ان کا لوکل کیا حل نکل سکتا ہے. تو ہمیں جو بات نظر آتی ہے سب سے پہلے کیونکہ آپ دیکھیں کہ کہیں بھی یہ نظام ولایت فقیہ قائم ہوا ہے تو اس سے پہلے بہت سارے پری ریکوائرمنٹس ہیں. یعنی اس مقام پر پہنچنے سے پہلے کہ آپ بات کریں کہ ہمیں ایک حکومتی یا اجتماعی نظام قائم کرنا چاہیے، اس سے پہلے کے بہت سارے مراحل ہیں. اور جہاں تک ہمیں یہ بات نظر آ رہی ہے کہ ہم ابھی ابتدائی مراحل کو ہی کراس نہیں کر پائے، تو اس اعتبار سے ہماری حالت جو ہے وہ خاصی، یعنی یوں کہہ لیجیے کہ قومی اعتبار سے مایوس کن ہے اور اس میں بظاہر امپروومنٹ نہیں ہو رہی. امپروومنٹ جس اعتبار سے نہیں ہو رہی، میں بھی شاید آپ کے سامنے کچھ چیزیں پڑھوں گا تو اس سے آپ کو اندازہ ہو جائے گا کہ میں یہ جملہ کیوں کہہ رہا ہوں. اور اس بات کو جو ہم اکثر دہراتے رہتے ہیں آپ کے سامنے کہ خدا کی بارگاہ میں چیزوں کے امپروو ہونے کا دار و مدار ان کنڈیشنز پر ہوتا ہے کہ جنہیں ان ریکوائرمنٹس پر ہوتا ہے کہ جنہیں ہم پورا کرتے ہیں. سو یہ وقت کے ساتھ نہیں ہوتا کہ جیسے ہم کہیں کہ ہماری اتنی نسلیں گزر گئی تو ہماری حالت تبدیل ہو جانا چاہیے, ایسا نہیں ہوتا. یا مثال کے طور پر ہم یہ کہیں کہ ہم نے اتنا عرصہ زندگی میں گزار لیا تو میری حالت بہتر ہو جانا چاہیے, ایسا نہیں ہوتا. بلکہ خود قرآن کریم کے طول و عرض میں آپ دیکھیں گے کہ خدا نے ہر جگہ پر ریکوائرمنٹس کنڈیشنز رکھی ہیں کہ اگر تم اس چیز کو پورا کر دو گے تو ہمیں یہ چیز مل جائے گی, اگر تم یہ کام کر لو گے اس نتیجے تک پہنچ جاؤ. تو ہمیں نہ تو ان ریکوائرمنٹس کا ادراک ہے کہ کن چیزوں کو پورا کرنے کے بعد, کس راہ پر چلنے کے بعد ہم اجتماعی طور سے کامیاب ہو سکتے ہیں. میں نے شروع میں آپ سے جملہ کہا تھا کہ انڈیویژلی فردی طور سے کامیاب ہونے کی ریکوائرمنٹ کیا ہے. مثال کے طور پر کہ آپ اپنے نظریے کو, اپنی فکر کو, اپنے عمل کو بہتر سمجھ میں لے جائیں, لیکن اجتماعی اعتبار سے صرف یہ چیزیں کافی نہیں ہیں. یہ بھی بہت عجیب بات کہ آپ یہ کہیں کہ ہم ہمارے معاشرے میں اب سارے افراد جو ہیں وہ 90% لوگ پابندی سے نماز پڑھنے لگے ہیں یا روزہ بہت پابندی سے رکھنے لگے ہیں, زکوٰۃ اور خمس دینا شروع ہو گئے, لیکن اس وجہ سے قومی سطح پر آپ بہت زیادہ کامیاب نہیں ہو پائیں گے. قومی اور اجتماعی اعتبار سے کامیاب ہونے کے لیے کچھ اور بھی شرائط ہیں کہ جن کا پورا کرنا ضروری ہے اور جن کا سمجھنا اس سے زیادہ ضروری ہے. تو پاکستان میں ابھی جو صورتحال ہے وہ یہ ہے کہ سب سے بڑی بات جو ہمارے اندر ڈیولپ ہو گئی ہے وہ یہ ہے کہ ہم نے ایک دوسرے کے ساتھ دین کی بنیاد پر محبت کرنا چھوڑ دیا. اگر میں یہ بات غلط کہہ رہا ہوں تو آپ پلیز اصلاح کریں. یعنی ہم ایک دوسرے کے ساتھ مثال کے طور پر مالی منفعت, دنیاوی فائدے, شہرت اور عزت کے حصول, ان کے لیے ایک دوسرے کے ساتھ اتحاد کر لیتے ہیں, ایک دوسرے کے ساتھ چلنے پر راضی ہو جاتے ہیں, لیکن اس اعتبار سے کہ ہم سب مل کر ایک دوسرے کا ہاتھ پکڑ کر ولایت الہیہ کی راہ میں ایک دوسرے کو بدل ہونے میں مدد دیں, ہمارے اندر یہ جذبہ نہیں. کسی بھی اعتبار سے اگر ہم دیکھتے ہیں مثال کے طور پر کہ ایک شخص, آپ خود اس کا تجربہ کر کے دیکھیں کہ جب بھی کوئی بات ہم کہتے ہیں کہ فلاں صاحب ہیں انہوں نے ایک بات کہی, تو ہماری ایک جنرل ٹینڈنسی ہوتی ہے کہ اس میں ہم کوئی خامی نکال کے بتا دیں, یعنی اس کی اچھائیوں پر نظر نہ کریں بلکہ اس کے اندر کوئی خامی ڈھونڈ کے نکالے اور اس کو نیچے کرنے کی کوشش کریں. یہ ساری کی ساری وہ پرابلمس ہیں کہ جو ہمیں منحص و قوم بنانے والے دیتے ہیں. اس کے علاوہ مسئلہ دینی شعور کا ہے. دینی شعور کے اعتبار سے نامعلوم کیوں ہمیں یہ چیز بہت زیادہ ہمارے لیے ایک مسئلہ بن گئی ہے کہ ہماری قوم جو ایک صحیح فکر ہے, جو قرآنی فکر ہے, جو آئمہ کی فکر ہے, اس سے بہت زیادہ بے بہرا ہے اور علیحدہ ہے. ایسی صورتحال کیوں بن گئی ہے اس کے ریزنز ناول خدا جانے کے ہیں, لیکن ایسا ہے ہم جب ایک چیز کو سوچتے ہیں, آپ اس بات پر غور کریں کہ نہ ہم اس بات کی کوشش کرتے ہیں کہ یہ جانیں کہ قرآن نے کیا کہا زندگی کے بارے میں, اجتماع کے بارے میں, فرق کے بارے میں, ہر چیز کے بارے میں, اور آئمہ نے کیا کہا, اس طرف ہماری توجہ بالکل نہیں, بلکہ کچھ سنی سنائی باتیں ہیں یا ہماری اس سے بڑھ کر ہماری اپنی ذاتی خواہشات ہیں. سب کچھ دینی اعتبار سے بھی یوں چل رہا ہوتا ہے کہ ہم اسی بنیاد پر فیصلے بھی کرتے ہیں, اسی بنیاد پر رشتے بھی جوڑتے ہیں, اور اسی بنیاد پر آپس میں لڑتے جھگڑتے ہیں. اس قسم کی صورتحال کے رہتے ہوئے ترتقا کی اور بلندی کی توقع اب حضور ممکن نہیں. تو اگر یعنی اس میں یہ چیز ہم یہ بات کہہ سکتے ہیں کہ اگر مثال کے طور پر ہم 20 آدمی ہیں, 25 آدمی اس بات پر مضبوطی سے قائم ہو جائیں کہ جو حق ہے ہم صرف اسی پر چلیں گے, اسی کی بنیاد پر اپنی زندگیوں کو گزاریں گے, تو آپ یقین رکھیں کہ وہ 20-25 آدمی ہی وہ کیٹلسٹ بن جائیں گے کہ جس کی وجہ سے معاشرے میں تبدیلی آنا شروع ہو جائے گی. کہ جب حضرت علی علیہ السلام نے شاید کہا تھا, علی علیہ السلام کے جملہ عبداللہ ابن عباس سے, کہ اگر میرے ساتھ اتنے بھی افراد ہوتے تو میں قیام کرتا, اور آپ نے اشارہ کیا کہ کچھ گوسپن, کچھ بھیڑ بکریاں ایک درخت کے نیچے کھڑی ہوئی. تو انہوں نے جب گنا وہ 17 تھے، لیکن یہ کتنے افراد بھی نہیں تھے، ساتھ ہونے کا مطلب یہ نہیں کہ جو علی کے ساتھ رہتے تھے، بلکہ ساتھ ہونے کا مطلب یہ ہے کہ جو علی علیہ السلام کی فکر کو سمجھ کر ان کے ساتھ چلنے والے افراد، ایسے لوگ 17 بھی نہیں ہیں ان کے پاس۔ اور اسی وجہ سے جو علماء طاہرین ایک فیصلہ کن اقدام نہیں کر سکے، اس کی وجہ کو ان کی طرف سے کمزوری نہیں تھی، بلکہ اس کی بنیادی وجہ اس معاشرے کا مسئلہ تھا کہ جیسے افراد آئمہ کو چاہیے تھے وہ شاید 15-20-25 بھی ان کے پاس موجود نہیں ہیں کہ جن کو ساتھ لے کر وہ کام کو آگے بڑھا سکتے۔ تو ہمارا جی
یہ بات ہے کہ جس طرح حضرت علی صاحب نے فرمایا کہ ہمیں افراد نہیں مل سکتے، آج کے دور میں جو صورت حال نظر آ رہی ہے کہ آج یہ افراد طلبگار ایک عالم دین متقی پرہیزگار کی کمی شاید ہی جس کی وجہ سے معاشرے میں پرابلم ہے۔
دیکھیے یہ دونوں چیزیں جو ہیں، یہ دونوں چیزیں ایک دوسرے کے کو کمپلیمنٹ کرتی ہیں۔ میں بھی آپ کے سامنے اگر مجھے اجازت دیں گے انشاءاللہ اتنے سارے سوالات کا جواب آپ کو ملے گا کہ میں آپ کی خدمت میں دو آیتیں قرآن سے اور نہج البلاغہ سے علی علیہ السلام کے ایک خطبے کے چند کلمات پیش کرنا چاہتا ہوں، کیونکہ ظاہر ہے کہ ولایت فقی میرے ناقص سمجھ کے اعتبار سے آگے کا مسئلہ ہے، لیکن ولایت فقی اس مقام پر پہنچ کر یہ پرابلم سامنے آتی ہے کہ جب قوم اس جگہ پر پہنچ جائے کہ اب حاکم کو کھڑا کرنا ہے، لیکن ابھی تو قوم ہی نہیں ہے، مسئلہ سب سے بڑا ہے کہ قوم ہی نہیں ہے۔ احکامات دینیہ کے مطابق زندگی گزارنا ہے تو ظاہر ہے آپ کو کسی فقی کی طرف رجوع کرنا پڑے گا۔ اس کے بعد اگر ہم جیسے میں نے آپ سے کہا نا کہ ولایت فقی سے پہلے ایک مرحلہ ہے، اور وہ مرحلہ یہ ہے کہ کیا ہم ایک دینی زندگی بسر کرنا چاہتے ہیں یا نہیں، ٹھیک ہے، جس کا جواب ہاں یا نہ ہمیں کلیئر ہمیں کو پتا ہوتا ہے، تب ولایت فقیہ کی موجودگی کا جواز پیدا ہوتا ہے۔ صحیح ہے، تو پہلے اب جیسے ہمارے معاشرے کی اولاد تعداد جو ہے وہ اس بات کو چاہتی نہیں ہے، تو ہم وہ جو ولایت فقیہ کے بارے میں جس قسم کے جملے بول رہے ہیں وہ بھی کر لوجیکل وہ اسی کا ایک منطقی نتیجہ ہے۔ وہ کیوں ولی فقیہ کے بارے میں اس قسم کی باتیں کر رہے ہیں؟ اس لیے کہ حقیقتا انہوں نے اپنے ذہن میں یہ سوچ لیا ہے کہ ہمیں دینی زندگی نہیں گزارنا، ہمیں ایک ایسی زندگی گزارنا ہے کہ جس میں دین کو ہم اپنی خواہشات کے مطابق جیسا چاہیں توڑے مروڑے جو دن چاہے کریں، اس کی ہمیں ٹوٹل اجازت ہونی چاہیے۔ انہیں ایک جملہ کسی نے مجھ سے کہا اور بہت خوبصورت کہا، مطلب میں نے اس کو بہت اپریشیٹ کیا کہ ہمارے یہاں بہت سارے لوگ کہتے ہیں بھائی اصل مذہب جو ہے وہ انسانیت ہے، اصل چیز انسانیت ہے، اگر آپ انسانیت پر قائم ہو جاتے ہیں تو پھر کیا ضرورت ہے ان ساری باتوں میں، انسانیت کے لیے تو سارا دین نازل ہوتا ہے۔ تو اس نے ایک بات سے کہی کہ اصل میں یہ لوگ یہ بات اس لیے کرتے ہیں کہ انسانیت انہیں کسی حرام چیز میں مبتلا ہونے سے روکتی نہیں ہے، اور جب دین پر آتے ہیں تو دین جو ہے وہ غلط اور صحیح کی قدر میں لگاتا ہے۔ تو یہ انسانیت کا جو نعرہ ہے اس وجہ سے تاکہ جیسا ہم چاہیں ویسے ہمیں فریڈم آف ایکشن مل جائے، اور پھر آپ دکھانے کے لیے لوگوں کی کچھ مطلب ویسے ویسے بھی دیتے ہیں تاکہ یہاں بہت بڑے انسان دوست بھی مشہور ہیں بنے، ٹھیک ہے۔ یہ چیز ہے کہ سب سے پہلے ہمیں خود انفرادی اعتبار سے اور اجتماعی اعتبار سے اس یس اور نو کو کلیئر ہونا، ٹھیک ہے۔ ظاہر ہے کہ اگر آپ خود ذاتی اعتبار سے ہیں تو پھر بھی آپ کو اس کی طرف رجوع کرنا ہے، کیونکہ آپ خود چاہ رہے ہیں، معاشرہ نہیں چاہ رہا کوئی بات نہیں، لیکن میں اور آپ خود چاہ رہے ہیں کہ میں دینی زندگی بسر کروں تو ظاہر ہے اس کے لیے فقیہ کی طرف رجوع کرنا پڑے گا۔ لیکن بات یہ ہے کہ ہم اس وقت بات کر رہے ہیں ٹوٹلی اسپیسیفکلی اپنے ملک کے حوالے سے، اور ایک چیز میں جسارت کرتے ہوئے بات کروں، آپ لوگ مجھے معاف کیجیے گا، کہ پاکستان کے حوالے سے اگر ہم غور کرتے ہیں تو ہمیں اپنے موجودہ علماء کی طرف سے بھی کوئی زیادہ امید نظر نہیں ہے کہ جن کے بارے میں ہم اس قسم کی کوئی چیز سوچ سکیں کہ انہیں ولایت فقیہ کا درجہ دیا جائے یا نہ دیا جائے. صحیح ہے کہ اس اعتبار سے ہم کو کلیئر نہیں ہے, یا یوں کہیں گے کہ اس اعتبار سے ہمارے سامنے اتنی روشن مثال موجود نہیں ہے کہ ہم پورے اعتماد کے ساتھ اس طرف چل پڑے ایسی صورتحال میں. اور یہ وہ چیز ہے کہ جو جسے کہتے ہیں کنفیوژن در کنفیوژن, مسئلے میں مسئلہ پیدا کرنے کا سبب بن گئی.
اس کا مطلب یہ کہ پاکستان میں ایسا معاشرہ مشکل ہے.
نہیں
دیکھیے بات
یہ نہیں, انڈیویجل اس وقت مشکل ہے اور اس کی وجوہات سامنے ہیں, اس کی وجوہات سامنے ہیں. لیکن اگر ہم ایسا معاشرہ قائم کرنا چاہتے ہیں تو سب سے پہلے وہ سمجھدار افراد کہ جو اس چیز کی طرف بڑھنا چاہیں انہیں یہ بات سمجھنا پڑے گی کہ اس کی بنیادی شرائط کیا ہے. جیسا میں نے آپ سے کہا نا کہ یہ جو بحث ہے یہ اوپر کی بحث ہے, یہ ابتدائی مرحلہ نہیں ہے. یعنی اگر آپ منحص القوم ترقی یافتہ ہونا چاہتے ہیں دینی اعتبار سے, میں دنیاوی اعتبار کی ترقی کی بات نہیں کر رہا, دینی اعتبار سے آپ ایک ترقی یافتہ معاشرہ بنانا چاہتے ہیں تو اس کی ابتدا کہاں سے ہوتی ہے اس کا سمجھنا ضروری ہے. اس کی ابتدا ولایت فقیہ سے نہیں ہوتی. یعنی ولایت فقیہ ایک ایڈوانس لیول کا مسئلہ ہے کہ جب قوم آمادہ ہو جائیں, قوم کے افراد دینی احکامات کو خود سمجھنے والے بن جائیں اور وہ خود سمجھ کے کہیں کہ ہاں مجھے ایسا معاشرہ چاہیے, تب یہ مرحلہ آتا ہے کہ اب اس معاشرے کا حاکم کس کو ہونا چاہیے. لیکن نہ وہ افراد ہیں, نہ وہ شعور ہے, نہ وہ دینیات ہیں, نہ وہ اجتماع ہے, تو مسئلہ کہاں سے جنریٹ ہوگا؟
تو یہ اس قوم میں یہ بیداری کون پیدا کرے,
کون پیدا کرے؟ اس کا جواب ہے کہ یہ چیز ہم لوگ آپس میں کافی بات کر چکے ہیں اور مجھے اس پر ہمیشہ اعتراض رہا ہے کہ جب بھی کبھی یہ بات کہی گئی کہ ہمارے یہاں لوگ یہ چاہتے ہیں لیکن علماء میسر نہیں ہوتے, تو میں ہمیشہ اس بات کو ڈینائی کرتا ہوں کہ لوگ ایسا نہیں چاہتے. شاید دو چار آدمی مل جائیں لیکن معاشرے میں 5% لوگ نہیں چاہتے. اس کی وجہ یہ ہے کہ اگر وہ لوگ ایسا چاہتے ہوتے تو جو آپ کی سورسز ہیں کہ جہاں سے آپ کو یہ ساری معلومات ملتی ہیں اس کی طرف رجوع کرتے, دو چار قدم اس رستے میں آگے بڑھاتے, اجتماعی نہیں تو انفرادی طور سے ہی, ٹھیک ہے, اور یعنی اپنی زندگیوں میں اس چیز کا اظہار کرتے کہ ہم میں سے کوئی شخص مجھے شامل کرتے ہیں اس بات کے لیے تیار نہیں ہے کہ میں دین کو کس انداز سے اپناؤں کہ اس سے میری دنیا کو زد لے. ہاں لیکن مثال کے طور پر کہ اگر اس کے ہم نے جو بات کی ابھی ہم پہلے قدم پر ہیں کہ ہم جو بات کر رہے ہیں اسٹیپ نمبر 1 ہے, لیکن اس کے آگے کے جو مراحل ہیں اسٹیپ نمبر 2, 3, 4 اس کے لیے کوئی تیار ہے, کسی نے اٹھایا؟ انہیں مثال کے طور پر آپ ان معاشروں میں دیکھیں کس قدر قربانی دی گئی ہیں کہ جہاں پر یہ سب کچھ آیا ہے ہم اس کے لیے پریپیئرڈ ہیں, بلکہ آپ کو یہ چیزیں جو ہمارے دور میں ہیں وہ تو ویڈیو کی شکل میں اویلیبل ہیں. ایسا نہیں کہ زمانے پیغمبر کے واقعات صرف سنتے ہوں, اب تو آپ دیکھ سکتے ہیں
ان کو اپنے اسلامی انقلاب سے پہلے ایران میں بھی یہی حالات تھے.
انقلاب اسلامی اور ایران کے حوالے سے, باقی ایران عراق لبنان اس کے حوالے سے میں آپ کی خدمت میں بات عرض کروں کہ وہاں پر فکری اور نظریاتی بنیادیں ہمیشہ سے موجود رہی ہیں, اس کا انہیں بہت بڑا ایڈوانٹیج ملا. اگر یہ چیز نہیں ہوتی نا تو یہ انقلاب وغیرہ کچھ بھی ہو پائے.
ایک چیز یہ بھی محسوس ہوئی مطلب شیعہ اپنے طور پر کوئی اچھا کام کرتا ہے یا کوئی اس قسم کا اسٹیپ دیتا ہے جس کا تعلق دین سے ہوتا ہے تو دیگر تمام لوگ
وہ تو ہمیشہ سے ہے, لیکن ہم خود کیا ہیں؟ ابھی ہم کسی باہر کی تو بات ہی نہیں کر رہے نا. یعنی کیا ہم 20, 25, 30 افراد جو یہاں پر اس وقت بیٹھے ہیں کیا ہم خود ایک ہیں؟ آپ اسی کو چھوڑ دیجیے, آپ باہر فرنجی قوم اس کو چھوڑ دیں, بالکل چھوڑ دیں, کیا ہم ایک ہیں؟ یعنی وہی مثال جو دی جاتی ہے بڑی خوبصورت مثال سائنس سے کہ آپ کی جو یہ لائٹ ہے اس وقت یہاں مثال کے طور پر 200 واٹ 250 واٹ کی روشنی موجود ہے, लेकिन उसकी शिद्दत कुछ भी नहीं है। आप एक 15-20 वॉट की लेजर लाइट लाएं, वो आपके लोहे की एक प्लेट को सुराख कर देगी। क्या फर्क होता है दोनों, इस रोशनी में और लेजर लाइट में? फर्क ये होता है कि हम इसलिए कहते हैं साइंस की जबान में कि ये रोशनी डिफ्यूज लाइट है, यानी इसमें रोशनी के समझ लीजिए, मिसाल सिर्फ मिसाल के तौर पर बात कर रहा हूँ कि जितने भी रोशनी के जरात हैं सब जुदा जुदा और मुंतशिर हैं, लिहाजा कलेक्टिव पावर बहुत है लेकिन इंटेंसिटी कुछ भी नहीं है। और लेजर लाइट जो है उसके पावर कम है लेकिन जितने उसके पार्टिकल्स हैं सब जिसे हम कहते हैं कोहेरेंस के साथ बिल्कुल एक दूसरे के कदम ब कदम चलते हैं, तो उसका असर और शिद्दत बहुत ज्यादा है। जी ठीक है, ये दरकार है जो मैं बात कर रहा था ना, इज्तमाही तौर से सिर्फ नमाज रोजा नहीं चलता, इज्तमाही तौर से सिर्फ तिलावत और नमाज शर्त नहीं चलती, अगर चाहिए उसकी बुनियाद पर चीजें खड़ी होती हैं, बुनियाद पर चीजें वही खड़ी होती हैं, लेकिन जो सबसे अहम बात होती है कौम के लिए वो अफराद का मुत्तहिद और मुज्तमा होना होता है। तकलीफ एक हद तक है, इससे आगे मैं अगर आप इजाजत दें तो मैं जो बात करना चाह रहा था मैं वो करूंगा इंशाल्लाह। मुझे उम्मीद है कि काफी सारे सवाल के जवाब मिलेंगे। सूरह अनफाल की आयत नंबर 53 सबसे पहला सूर, और ये आयत इसी मजमून के साथ सूरह रात में भी उसकी तकरार इससे पहले क्या बात थी, इससे पहले जिक्र है फिरौन और उसकी कौम का कि उनकी हालत क्यों पलटी, क्यों दिगर हुई। लेकर ऐसा है कि बेशक अल्लाह लम यकुन मुग़य्यिरन निअमतन, अल्लाह तब्दीली और तग़य्युर नहीं लाता निअमतों में जो उसने किसी कौम को दी। अनअमहा अला क़ौमिन, अब यहां मैं बात जो भी करूंगा वो कौम और इज्तिमा के हवाले से करूंगा, ठीक है, फर्क के एतबार से बात नहीं होती। अनअमहा अला क़ौमिन, कि जो किसी कौम पर अल्लाह ने निअमतें नाज़िल की उनको अल्लाह बदल देता है, तब्दील कर देता है, हत्ता युग़य्यिरु मा बिअन्फुसिहिम, जब तक के वो उसको नहीं बदल डालते जो उनके नफूस में है। तो सबसे पहली बात क्या हुई कि अगर हालत का बदलना है तो हालत के बदलने की बुनियाद किस चीज पर है, नफ्सों की हालत पर। मां जो कुछ बेअंतिम जो उनके नफूस में है, और इसमें पहला टुकड़ा इस बात की तरफ इशारा कर रहा होता है कि बाय डिफॉल्ट यानी बुनियादी तौर से खुदा किसी कौम को नेमत देता है, आजादी देता है, और वो कौम अपने नफ्स की हालत को खराब करने की वजह से नेमत को अजाब से बदल जाती है। इन्हें शायद कर बुनियादी इस्तेफादा यहां से होगा, ठीक है, ये बात समझ में। पहली बात, पहला नुकता समझ में आया कि कौम की हालत का जिक्र हो रहा है, एक इंसान की बात की तस्करा नहीं हो रहा है, फर्द की हालत का तस्करा नहीं है। निअमतन अनअमहा अला क़ौमिन, कौम का कौम की हालत जब तब्दील होती है कि जब अफराद कौम के नफूस की हालत में तब्दीली रहती है, ये अहम तरीन नुकता है, ये बुनियाद। सूरह रात आयत नंबर 11 बेशक अल्लाह ला युग़य्यिरु नहीं तब्दील करता, मा बिक़ौमिन जो कुछ के कौम में है जो उनकी हालत है, हत्ता जब तक के युग़य्यिरु वो खुद ना बदल डाले, मा बिअन्फुसिहिम जो उनके नफूस में। तो अब इस एतबार से जायजा लीजिए कि हम कौमी एतबार से अपने नफ्सों में क्या रखते हैं, हमारे नफ्सों की क्या हालत है। हमारे नफ्सों की हालत हमारी न सिर्फ इंफरादी بلکہ اجتماعی حالت کا بھی قائم کرتی ہے. ٹھیک ہے, نقطۂ اول یہ, اور یہ انتہائی اہم ترین نقطہ ہے کہ جس چیز کو ہم بالکل فراموش کر دیتے ہیں اور اکثر اوقات اس آیت کا ترجمہ بھی غلط کرتے ہیں. اس آیت کا ترجمہ کیا کرتے ہیں کہ خدا اس قوم کی حالت نہیں بدلتا کہ جسے خود اپنی حالت کے بدلنے کا خیال نہ ہو. حالت بدلنا نہیں, حالت بدلنے سے ہم شاید یہ بڑا سمجھتے ہیں کہ پہلے ہم جو تھے وہ کسی 120 کا اس کے گھر میں رہے تھے, اب 400 کے گھر میں چلے آنا چاہیے. کیا ہم اپنی حالت امپروو کریں گے, اکنامک کنڈیشن بہتر کریں گے تو ہماری حالت بہتر؟ یہ نہیں ہے. اسی لیے کہا ماں بے ان اسے ہیں جو ان کے نفسوں میں ہیں, اس کو بدلنا ہے تو قوم کی اجتماعی حالت میں تبدیلی آنا شروع ہو جائے. پہلی بات, اور اسی چیز کو آپ دیکھ رہے ہیں کہ یہ بات یہاں پر میں آپ سے اتفاق کروں گا کہ اس اعتبار سے کہ کیونکہ ہماری قوم کے ایک بڑی تعداد نے کم از کم یہ چاہنا ضرور شروع کر دیا کہ ہمیں جس حالت میں رکھا جا رہا ہے وہ حالت درست نہیں ہے, صرف اس چاہت کی وجہ سے آپ کو ایک تبدیلی نظر آنا شروع ہو گئی. اگر چلے کیا کچھ نہیں اس کے سلسلے میں, یعنی صرف ابھی تک ایک خواہش ہی ہے کہ ہماری حالت بہتر ہونا چاہیے اور ہماری جو ایگزسٹنگ کنڈیشن ہے وہ درست نہیں ہے, ہمیں جو چیز فیڈ کی جا رہی ہے وہ درست نہیں ہے, ہمیں جس راہ پہ چلانے کی کوشش کی جا رہی ہے وہ صحیح نہیں ہے. ان چیزوں کو ابھی ہم نے صرف محسوس کیا ہے, اس حوالے سے چاہت ڈیولپ کی ہے, ٹھیک ہے, اور اس کے لیے ابھی کوئی خاطر خواہ اقدامات نہیں کیے, لیکن صرف اس چاہت کی بنیاد پر آپ دیکھ رہے ہیں کہ تبدیلی کے اثر آپ کو نظر آ رہا ہے. اور جیسا کہ آپ نے کہا کہ خود ہمارا یہاں پر جمع ہونا بیٹھنا بھی اسی چاہت کی ہی وجہ سے کہ ہم چاہتے ہیں کہ ہم ہماری حالت انفرادی اور اجتماعی اعتبار سے کچھ بہتر ہو. تو قرآن کریم کی جو آیت ہے یہ ایک بالکل اساسی نقطہ ہمیں پیش کرتی ہے کہ چاہے تم اپنی انفرادی حالت کو تبدیل کرنا چاہو یا اپنے قومی اور اجتماعی حالت کو بدلنا چاہو, جس چیز کو سب سے پہلے تبدیل کرنا ہوگا, جس چیز میں سب سے پہلے توجہ اور تبدیلی پیدا کرنا ہوگی وہ اپنے نفس کی حالت, اور نفس کی حالت میں جو تبدیلی لانا ہوگی آئمہ طاہرین کے اقوال کے مطابق, وہ سب سے پہلی تبدیلی یہی ہے کہ انسان غیر از خدا سے کی پرواہ کرنا, اس سے ڈرنا, اس سے خوفزدہ ہونا چھوڑے اور اپنی زندگی کی تمام جہتوں کو جہت توحید پر استعمال کرے. یہ تبدیلی, کہ جب یہ تبدیلی آ جاتی ہے یہ سمجھ اور یہ معرفت ایک فرد کو یا قوم کو حاصل ہو جاتی ہے اس کی کافی کی اطلاع. جیسے وہ آیت جو ہم نے پڑھی تھی سورہ مائدہ میں کہ خدا جس قوم کو لائے گا اس کی ایک صفت کیا ہے, پہلی صفت ہے کہ وہ اللہ سے محبت کرتے ہوں گے اور اللہ ہم سے محبت کرتا ہوگا, اور اس کی آخری صفت کیا ہے کہ ولا یخافون لومت لائم, کہ وہ اس راہ میں خدا کی راہ میں کسی ملامت کرنے والے کی ملامت سے فوصلہ نہیں ہے. کیوں؟ اس لیے کہ ان کی جہت, ان کی زندگی, اس کا ہدف صرف اور صرف الہی ہے, لہٰذا خدا کے سوا نہ کسی کی پرواہ ہے اور نہ خدا کے سوا کسی کا خوف. یہ تبدیلی بنیادی طور سے آنے کی ضرورت ہے. محجوب برابر کا خطبہ ہے میرے پاس جو مفتی جعفر حسین صاحب کے ترجمہ کے لیے میں جو بنا رہا ہے, اس کے اندر اس خطبے کا نمبر ہے 190 اور یہ خطبہ مشہور ہے خطبہ قافعہ کے نام سے. قاف عین اور چھوٹی ہے قافعہ, اور بہت معرکت العرب ہوا ہے کہ جس میں جناب امیر المومنین علیہ السلام نے آدم علیہ السلام کی فرقت سے بات کرنا شروع کی, شیطان پہ بات کی, مختلف عبادتوں کے احکامات کی حکمتیں بیان فرمائیں, اور اس خطبے کا تقریباً آخری حصہ ہے قوموں کے عروج و زوال سے متعلق, جس کا میں پاسنگ ریفرنس کئی دفعہ دے چکا ہوں, آج مناسب محسوس ہوا کہ اس کو تھوڑا پڑھ کے بھی سنایا جائے. آپ یہ فرماتے ہیں وَتَدَبَّرُوا أَحْوَالَ الْمَاضِينَ مِنَ